نحمده ونصلي على رسوله الكريم أما بعد فأعوذ بالله من الشيطان الرجيم رب اشرح لي صدري ويسر لي أمري واحلل عقدة من لساني يفقهوا قولي رب يسر ولا تعسر وتمم بالخير جوائنٹ فیملی سسٹم ایک رحمت ہے یا زحمت. آج ہمارا یہ ٹاپک ہے اور آج کا لیکچر پی کے ٹرپ 22-23 کا ایک لیکچر ہے اور اس سیریز میں ہم جس موضوع کو دیکھ رہے ہیں وہ کیا ہے, قرآن کا مطلوب انسان کیسا ہوتا ہے, اللہ تعالیٰ ہم سے کیا چاہتا ہے, اللہ تعالیٰ کی ذات ہمیں دنیا میں بھیجنے کے بعد کیسا دیکھنا چاہتی ہے, اس کا ایک پیل ریفلیکشن ہمیں سورت حجرات میں دکھتا. بس اگر میں ایک جملہ کہہ کر اپنی بات کو ختم کر دوں تو آج کا ٹاپک کہ مشترکہ خاندانی نظام رحمت ہے یا زحمت, تو اس کا جواب ایک ہی ہے. اگر اس کو ہم اللہ اور اس کے رسول کی دی ہوئی رہنمائی میں ان دی لائٹ آف یا ان دی گائیڈنس آف اسلامک لاز اینڈ ریگولیشنز کریں تو یہ ایک رحمت ہے بہت بڑی. آج ہم اس پورے لیکچر میں انشاءاللہ اینڈ تک آپ دیکھیں گے کچھ پروز دیکھیں گے, کچھ کونس دیکھیں گے, بینیفٹس دیکھیں گے اور کچھ اس کے ڈس بینیفٹس دیکھیں گے, کچھ اس کی پازیٹیوس دیکھیں گے, کچھ نیگیٹیوس دیکھیں گے, لیکن اینڈ پہ آپ اس قابل ہو جائیں گے انشاءاللہ کہ صرف اپنے کسی جگہ جوائنٹ فیملی سسٹم میں رہنے کو اپنی ہر نیکی کے رستے کی رکاوٹ نہیں سمجھیں گے اور یہ نہیں کہیں گے کہ میں ایسے میں ایک بہت بڑی فیملی میں رہتی ہوں نا, اور اسی طرح اس کا اپوزٹ بھی نہیں آپ کریں گے کہ میں اکیلی رہتی ہوں نا اصل میں, بس سب کچھ مجھے خود ہی کرنا پڑتا ہے تو اس لیے پھر میں نیکی کا کام نہیں کر سکتی. تصویر کے ہمیشہ دو رخ ہوتے ہیں, ہم سب جانتے ہیں. آپ ایک رخ سے دیکھ کر چیز کو پوری طرح نہیں سمجھ سکتے, ہر چیز کے پازیٹیوس اور نیگیٹیوس ہوتے ہیں, اچھا بھی ہوتا ہے اور برا بھی ہوتا ہے. اگر میں اپنی طرف سے کچھ باتیں آپ کے ساتھ رکھ دوں جوائنٹ فیملی سسٹم کے اس ٹاپک کو سمجھنے کی, تاکہ پھر آپ اور میں جب سمجھیں تو بات کو سمجھ لیں. ہوتا کیا ہے, دنیا میں دو قسم کے نظام معروف ہے, ایک جس کو موسٹلی لوگ کہتے ہیں ہندو کلچر, یعنی جہاں جوائنٹ فیملی سسٹم کا نام آتا ہے لوگ سوچتے ہیں کہ یہ ہندو تہذیب سے نکلا, ہندوؤں کے خاندانوں میں ایک ہی گھر میں سارے بھائی, پھر ان کی بیویاں, پھر ان کے بچے, پھر ماتا پتا اور اسی طرح کے معاملات ہوتے ہیں, اور بعض دفعہ پھر اتنی زیادہ اس میں انٹرمنگلنس ہے کہ سنتے اور کہتے ہوئے بھی برا لگتا ہے. لیکن سچ ہے کہ جھوٹ مجھے نہیں پتا, لیکن کچھ نہ کچھ تو ہے کہ ایک ہی عورت ایک کی بھی بیوی ہے تو دوسرے بھائی کی بھی ہے, رشتوں کا تقدس ختم ہو جاتا ہے. اسی کلچر میں سے آپ نے سنا ہوگا کہ بڑی بھابھی ماں برابر, اس میں کیا ہوتا ہے کہ ایک گھر اور گھر بھی عموماً چھوٹے ہوتے تھے, اب تو مجھے نہیں پتا, اوپر نیچے کا مالا, پہلا مالا, دوسرا مالا, تیسرا مالا. اب وہاں جب مختلف بھائی رہتے ہیں ایک ہی گھر میں تو نتیجہ کیا ہوتا ہے کہ وہ اتنی مکسنگ ہو جاتی ہے کہ جس کے بعد پھر عموماً ایک قانون ادھر سے نکلا اور وہ کہہ کہ کزنس میرج نہیں ہوگی, کیونکہ چچاؤں اور تائیوں کی اولادیں ایک ساتھ رہنے کی وجہ سے اپنے آپ کو اور ایک دوسرے کو اپنے بھائی بہن سمجھتے ہیں. اب نتیجہ کیا نکلتا ہے کہ وہاں ایک گھر میں رہ کر جہاں پازیٹیوس بہت سے ہیں وہاں نیگیٹیوس بھی بہت سے آ جاتے ہیں. اس کے بعد دوسرا کلچر جس کو موسٹلی دنیا میں لوگ کہتے ہیں عرب کلچر. عرب کلچر کیا ہے, نو سسرال, کوئی خاندان نہیں ہے, لڑکا بس شادی کر کے لڑکی کو اپنے گھر لے جائے. اور ہمارے کلچر میں یہ جس کو اب جوائنٹ فیملی سسٹم کہتے ہیں اس کو برصغیر پاک و ہند میں ہندوؤں کے نام لگا دیا جاتا ہے, اور اگر بات کی جائے الگ سے تو اس کو پھر یا تو عرب کلچر کہتے ہیں یا پھر ویسٹرن کلچر, برگر فیملی, دو بچے, خوشحال گھرانہ. اکثر خوشحال گھرانہ جو دکھاتے ہیں نا, ہمارے ملکوں میں بھی کبھی دکھاتے تھے, اب مجھے نہیں پتا, وہ کیا تھا کہ ایک میاں ہے, ایک بیوی ہے اور دو بچے دکھائے جاتے ہیں, ایسے ہی ہوتا تھا نا. आज एक जुमला लिखिए, इस्लाम ना तो हिंदू कल्चर के इस कॉन्सेप्ट को प्रमोट करता है कि जहाँ इतनी इंटरमिंगलनेस हो कि देवर भाभी की गोद में सर रख कर बैठा हुआ और बड़ी माँ और पिताजी और बाबा जी और भाई बहना कहकर सारा एक किस्म का कह लीजिए कि फ़र्क ही मिटा दिया जाए, और ना इस्लाम अरब कल्चर या बर्गर फैमिली का कॉन्सेप्ट कि मैं, मेरी बीवी और मेरा बच्चा। इस्लाम क्या कहता है? अगर मैं इस्लाम के इस्लामिक ये जॉइंट फैमिली सिस्टम का आपको तारुफ कराऊँ ना, तो मेरी नज़र में जॉइंट फैमिली सिस्टम से मुराद एक, दो, तीन या ज़्यादा भाइयों का मिलके रहना इतना अहम नहीं जितना जॉइंट फैमिली सिस्टम का कॉन्सेप्ट क्या है कि जहाँ एक मर्द अपने बीवी और बच्चों के अलावा अपने बूढ़े माँ बाप के साथ रह सके। असल में जो जॉइंट फैमिली सिस्टम था ना, ये माँ बाप के साथ था। दुनिया में मुख्तलिफ लोगों के हालात मुख्तलिफ होते हैं। सबसे पहले दुनिया में जो रिश्ता बनता है वो माँ बाप का है। कुरान क्या कहता है? सूरत बकरा की आयत 83, वबिल वालिदैनी एहसाना वज़िल क़ुरबा, और माँ बाप के साथ अच्छा सलूक करो और कराबतदारों के साथ भलाई कीजिए। ठीक है, जब आप किसी भी जगह माँ और बाप का लफ्ज़ पढ़ते हैं तो आपको याद आ जाता है अपना बचपन। अमूमन घरों में चार बच्चे होते थे, छः भी हो सकते हैं, पाँच भी होते हैं, और उससे जितना पीछे जाते जाएं 10-10 बच्चों के सबूत भी आपको मिल जाएंगे। हमेशा देखिए कि एक घर जिधर से आप उठी, आप जब अपना घर याद करती हैं, जब आपकी फैमिली पीछे से पलट कर आप देखती हैं, तो वहाँ क्या था? आप खुद होती हैं। यानी मैं आप सबको यहाँ बैठे बैठे अगर दावत दूँ कि ज़रा अपना बचपन याद करें, कौन कौन जहन में आता है? अम्मी, अब्बू, दादा, दादी, याद आते थे ना साथ? फिर बड़ा घर, बड़ा घर ये फासलों में बड़ा नहीं, चार कनाल का, आठ कनाल का बड़ा घर वो कहते थे जहाँ बड़े होते थे। आज भी हम लोगों के मुंह से सुनते हैं मुझे बड़े घर जाना है। क्या मतलब? वो घर चार कनाल पे नहीं, वो घर जहाँ बड़े रहते हैं। अच्छा, बड़े घर का कॉन्सेप्ट होता था, फिर उसके बाद और क्या होता था सोचिए। चचा का लफ्ज़ सुनते दिल में क्या आता? शायद हमारे अपने चचा नहीं थे, ये मैं अपनी बात बता रही हूँ। हम सब बचपन में, मैं अपने बचपन में जब देखूँ तो स्कूल कॉलेजेस में जब हम अपनी फ्रेंड के साथ बैठते थे ना, तो जो दोस्तें हमारी अपने चचाओं की बातें करती थी ना, तो मुझे उन पर बड़ा ही रश्क आता था, क्योंकि चचा एक ऐसी लगता है एक बड़ा सा दोस्त, फ्रेंड। एज में इतना डिफरेंस नहीं होता। ताया अबू जो हैं वो तो ज़रा दादा अबू जैसे हैं, बूढ़े हैं। चचा जो ना वो हैं जिनसे बंदा अपनी बातें मनवा सकता था। यानी मैंने ऐसे ऐसे चचाओं की कहानियाँ सुनी है कि चचा भतीजी की मोहब्बत इतनी ज़्यादा कि फिर उनको बाहर किसी की ज़रूरत नहीं पड़ती। चलिए थोड़ा सा आप और अपने बचपन में एक झांकिए जी। छुट्टियों में हम कहाँ जाते थे? नानके। नानकों में कौन कौन याद आता है? लफ्ज ननिहाल या नानके, एक तो मुझे नानके से ननकाना साहब याद आता है। अक्सर मैं लोगों से पूछती हूँ कि ये ननकाना क्या है जहाँ नानके रहते हैं, तो फिर वो ददहाला किधर है? इसी तरह हम पिछले ट्रिप में एक नए शहर में गए थे, मैं भी सोच के बताती हूँ, उसमें भी कोई रिश्तेदारियों के नाम था, किसी को याद हो तो बता दे। हमारे पाकिस्तान में एक शहर है कि जिधर का सोचे ना तो कोई ना कोई, कंगनपुर, शायद एक कंगनपुर गए थे, कुछ और भी थे, कंगनपुर कुछ और भी नाम याद आ रहा है मुझे। ठीक है, अब आप सोचिए, मैं अपना नाम लेती हूँ, मैं इफ़त मकबूल। जब मैं अपने माजी में झांकती हूँ तो मुझे एक तो अपना घर याद आता है, मैं कहाँ रहती थी, और एक मुझे वो जगह याद आती है जहाँ हम छुट्टियों में जाते थे, मियाँ वाली बाजी को याद। मैंने वहाँ जाकर कई दफ़ा पूछा था कि क्या पाकिस्तान में कोई बीवी वाली भी है? चले मियाँ वाली है तो बीवी वाला होना चाहिए। सोचिएगा ज़रा, नक्शे को गौर से देखें, वहाँ भी चलते हैं, हैं मियाँ वाली। मैंने उनसे पूछा था इसका नाम क्यों है मियाँ वाली, तो कोई मियाँ साहब होंगे या कोई अल्लाह जाने क्या होगा। हम सब इस वक्त जो हैं, हम अपने बचपन से लेकर आज तक بلکہ میں کہوں گی بچپن سے لے کے جوانی تک، کہ وہ سارے حالات، وہ چیزیں جو ہم دیکھ چکے ہیں، ہم اس کا نتیجہ ہیں. ہم سب کی تربیت میں صرف ہمارے ماں باپ کا حصہ نہیں تھا، بلکہ ہمارے ماحول کا بھی حصہ ہوتا ہے. اب یہ سوال کہ کیا مشترکہ خاندانی نظام بہتر ہے یا علیحدہ رہنا، اور اس کے بچوں پر کیا اثرات پڑتے ہیں، تو اس کے اوپر آج ہم تھوڑی سی بات کریں گے. آپ دیکھیے کہ معاشرہ اور خاندان افراد سے مل کے بنتے ہیں. یہ جیسے یہ ہال کتنی اینٹوں کے جمع ہونے، ترتیب سے لگنے، پھر ان کے بیچ میں سیمنٹ یا پھر پلستر کرنے کا نتیجہ ہے نا، کہ آپ کو یہ بہت بڑی چھت کے نیچے ایک بڑا سا ہال دکھ رہا ہے. بالکل اسی طرح سے یاد رکھیے کہ معاشرہ اور خاندان افراد سے بنتے ہیں. ایک ہی گھرانے سے تعلق رکھنے والے لوگ، جن کا آپس میں خون کا رشتہ ہوتا ہے، جب وہ مل جاتے ہیں نا تو ایک خاندان تشکیل پاتا ہے، یعنی ایک فارمیشن آف اے فیملی. پھر جو لوگ ان سے وابستہ ہوتے ہیں نا، ان سے ریلیٹڈ لوگ ہوتے ہیں نا، وہ بھی اس میں شامل ہونے لگتے ہیں. خاندان پھلتا ہے پھولتا ہے. مجھے ایسے لگتا ہے شروع میں ایک بیج ڈالا تو ایک پودا نکلا، پھر کچھ عرصے کے بعد ایک اور بیج ڈالا تو دوسرا پودا. ریسنٹلی مجھے، میرا حالت 2 ویک تو ہو ہی گئے ہوں گے، میں گزرنے والا میں تھی، تو جو ہمارے ہوسٹ تھی نا، وہ مجھے اپنے گارڈن میں لے گئی. ان کے گارڈن میں کیلے کا درخت لگا ہوا تھا. آج آپ کو بس خاندانی سسٹم سارا اس سے سمجھ آئے گا. تو میں نے کبھی اتنی کلوزلی کیلا درخت پہ لگا نہیں دیکھا. یہ الگ بات ہے کہ کیلا اچھا بہت لگتا ہے. تو یہ بھی ہم نے دیکھا ہوا ہے کہ لنگر سا ایک ہوتا ہے، دیکھا ہوگا نا پورا. کئی دفعہ سعودی عرب میں جائیں نا تو دکانوں پہ وہ پورے کا پورا بکرا ہوتا ہے. اچھا، اب کیا ہوتا ہے وہ درخت کے اوپر کیلا، انہوں نے ہمیں دکھایا کہ کیلے کا ایک درخت ہے، اور یہ بھی انہوں نے ساتھ ہی بتا دیا کہ یہ کب آیا تھا ہمارے پاس. اور جب وہ آیا تھا وہ ہمارے پاس تو چھوٹا تھا، شاید کچھ عرصے میں. وہ کہتی کہ اس کیلے کے درخت کی ایک خوبی ہے، اور وہ کیا ہے کہ یہ اس طرح سے ایک دفعہ اس طرح، اب میری فیلنگز دیکھیں، الٹا، یعنی آپ بہت سارے گول گول کیلوں کے گچھے جو ہیں اس کو الٹا کر دیں، کہتی یہ اوپر سے اگنا شروع ہوتا ہے. اور ہم دیکھ رہے تھے اوپر والے کیلے ذرا بڑے تھے، اس سے نیچے چھوٹے تھے چھوٹے تھے، اور وہ جیسے ایک فانوس نہیں ہوتا شینگلٹ سا، اس سے ملتی ہوئی ایک چیز تھی. اچھا، اب اس کے بعد کیا ہوا کہ جب وہ درخت دیکھا تو انہوں نے بتایا کہ آپ کو پتا کہ کیلے کے درخت کے تنے کے اندر انڈے ہوتے ہیں، ایگس ہوتے ہیں. اچھا، پھر اور کیا بتایا انہوں نے؟ انہوں نے کہا کہ یہ ایک درخت جو اتنا بڑا آپ کو دکھ رہا ہے نا، اس میں بس ایک ہی دفعہ کیلے لگ رہے ہیں. پھر کیا ہوتا ہے؟ پھر انہوں نے کہا نیچے دیکھیں. جب میں نے نیچے دیکھا نا، اب وہ درخت تو اتنا اونچا تھا، تو اس کے نیچے بالکل ایک درخت 3-4 فٹ کا، پھر اس کے نیچے 1-2 فٹ، حتیٰ کیسے بیبی ٹریز تھے. آج پہلی دفعہ آپ سنیں گے، میں نے بھی لاسٹ ویک ہی سنا. انہوں نے بتایا کہ کیلے کا ایک درخت ایک دفعہ پھل دیتا ہے، لیکن ہر درخت اپنے اندر سے 12 چھوٹے درخت اگاتا ہے. اور جب وہ ایک بڑا درخت خالی ہو چکا ہوتا ہے اپنے پھل سے، تو اس سے دوسرا درخت بڑا ہو چکا ہوتا ہے. اور یہ کیلے کا جو تنا ہے، اس کو اگر آپ کہتے ہیں اس کو چیریں تو اس میں سے پورے ایگز نکلتے ہیں، اور وہ ایگز ہی اس کے پروڈکشن ری پروڈکشن میں کام کرتے ہیں. یہ ہے جوائنٹ فیملی سسٹم. ہم کسی چیز کو نہ بالکل ٹھیک کہہ سکتے ہیں نہ بالکل غلط کہہ سکتے ہیں. اسلام میں جو جوائنٹ فیملی سسٹم ہے، نہ تو یہ عرب والا، نہ یہ ویسٹ والا برگر فیملی ہے، اور نہ کچھ ناموں کے ساتھ جو میں نے ابھی تذکرہ کیا اس مذہب کا. اسلام نے دنیا میں لوگوں کو جو خیر دی ہے نا، اس میں ایک بہت بڑی چیز یاد رکھیے، جملے لکھ لیجئے، فائدہ دیں گے. اسلام دین فطرت ہے. اللہ سبحانہ تعالیٰ جس نے یہ شریعت بنائی، اسی نے آپ کی میری طبیعت بھی بنائی، یعنی شریعت کا مالک اور انسانی طبیعتوں کا مالک اللہ ہے. طبیعت کے لفظ کو میں مشکل لفظ بولتی ہوں، فطرت. فطرت اللہ ہی فطر الناس علیہا. اللہ سبحانہ تعالیٰ نے فطرت کے ساتھ انسان کے اندر کچھ چیزیں جو جوڑ دی ہیں، اس میں اگر آپ غور و فکر کریں تو وہ بہت خوبصورت ہے. اور یہ وہ چیزیں ہیں جن کو آپ اپنی زندگی میں اگر جگہ دیں تو یہ آپ کے بہت فائدے کی چیز ہے. ٹھیک ہے. اب ہوتا کیا ہے, جب ہم قرآن پڑھتے ہیں, جب ہم دین پہ آتے ہیں, تو ہمیں اسلام کی وہ شکل دکھتی ہے جس کو میں اکثر کہتی ہوں اورنج جوس پیور فارم میں. آپ کے گھر میں ایک اورنج ٹری ہے, آپ اس میں فریش اورنج نکلواتے ہیں, اپنے سامنے دھلواتے ہیں, پھر آپ اس کا جوس نکلواتے ہیں. تصور میں لائیے گا. اب وہ اورنج جوس جو 100% پیور اورنج جوس ہے, اورنج بھی دھو لیا, گلاس بھی دھو لیا, مشین بھی دھو کی, اس میں پانی کا ایک قطرہ بھی نہیں گیا, نہ چینی ڈالی نہ کالا نمک ڈالا. مجھے سمجھ نہیں آتا یہ کالا نمک کیوں ڈالتا ہے, بہر ہماری مجبوری ہے, ہم سب چیزوں میں کچھ نہ کچھ ڈالنا پسند فرماتے ہیں. اب اس جوس کو معذرت کے ساتھ مارکیٹ میں اس وقت پانی کی طرح بکتے جوسوں سے ریلیٹ کیجئے. آپ میں سے کسی کی کوئی فیکٹری تو نہیں ہے جوس کی, کوئی نسلے کی کمپنی سے, شیزان برانڈ سے, یا کسی اور سے کوئی تعلق تو نہیں ہے. معذرت کے ساتھ آپ کیمیکل انالیسس کروا لیجئے لیبورٹری میں بھیج کر, ایک گلاس جوس جو آج آپ کے ڈبوں میں بک رہا ہے, اور آپ دیکھیں کہ آج جا کے میری اس بات کے بعد فریج کھول کر جوس کے ڈبے دیکھیے گا, اکثر کے اوپر کیا لکھا ہوتا ہے, مینگو جوس بھی لکھے نا چھوٹا سا, تو آگے لکھتے ہیں ڈرنک. امریکہ یا باہر کی دنیا میں جہاں کوالٹی کنٹرول ہے نا, آپ کسی چیز کو جوس کہہ نہیں سکتے اگر وہ ریئل میں جوس نہ ہو, وہ مینگو ڈرنک لکھتے ہیں. وہ اگر دوسرے صورت ہوتی ہے, ایک ہوتا ہے پیور فریش جوس, اس کے اوپر لگا ہے فریشلی سکویزڈ, کولڈ سکویزڈ, ٹھنڈے اورنج ہم نے کیے کہ پکایا نہیں اس کو, یہ سب سے مہنگا ہوتا ہے. آرگینک کہہ لیجئے, پیرس میں اس کو بی او کہتے ہیں, ٹھیک ہے, نتھنگ ایڈڈ, نتھنگ ڈالا, دودھ کی مثال لے لیں, وٹ ایور. لیکن جس کو وہ کنسنٹریٹ سے بنائیں گے نا, لکھے ہوتے نیچے میڈ وتھ کنسنٹریشن, وہ پہلے اس کو خشک کر کے پھر پانی بنی ڈالتے ہیں. لیکن جن جوسوں میں چینی, رنگ اور کوئی ایک دو اورنج قسم کھانے کو ڈالا ہوتا ہے, اس کو وہ جوس نہیں کہتے, اس کو وہ ڈرنک کہتے ہیں, ریئلٹی بیسڈ. اب آج آپ کے پاس ایک ریئل جوس کا گلاس آئے, اللہ نہ کرے آپ کو شوگر بھی ہے, آپ کے جسم میں اور بھی بیماری ہے, وہ ریئل جوس آپ کو اتنا نقصان نہیں دے گا, ایون آپ شوگر پیشنٹ بھی ہیں, کیونکہ وہ فروٹ شوگر ہے, اٹس اوکے. ہر چیز میں شوگر ہوتی ہے, شاید کریلوں میں بھی شوگر کچھ نہ کچھ ہوتی ہوگی, لیکن یہ جو آپ نے چینی ملا مایا گھلا ہوا جوس نواں چیز پیے نا, یہ آپ کی جسم کے لیے زہر ہے. بس اس کو واپس لائیے اس مثال کو. اسلام دین فطرت ہے. بینگ اے وومن, عورت ہونے کے ناطے مجھے کیا چاہیے, بینگ اے مین, مرد, مرد ہونے کے ناطے ایک مرد کو کیا چاہیے, دو باتیں. اب اس عورت اور مرد کے رشتے نکالیے. بینگ اے مدر, میری کیا خواہش ہے اپنے جوان بچوں کے بارے میں, اس کو لکھیں. پھر بینگ اے کڈز, جوان بچوں کا عورت اور مرد دونوں کو ملا لیں, کیا دل کرتا ہے اپنی زندگی کے بارے میں. واللہ ہی قرآن نہ پڑھیں, حدیث نہ پڑھیں, اس موضوع پہ کوئی لیکچر نہ سنیں, اس لیکچر کو بھی نہ سنیں, آپ کی ایج کے, آپ کی عمر کے جو تقاضے ہیں نا, دو میں نے بانٹ دی ہیں آپ کو بس, ایک عورت مرد ہونے کے ناطے اور ایک رشتوں کی ڈوریوں میں بندھے ہوئے. آپ پیرنٹس ہیں یا بچے ہیں, آپ اس کو کاغذ پہ لکھیے. یعنی مثال ہے کہ چلیے میں بات کرتی ہوں, ہم عورتیں ہیں تو عورتوں ہی کی ساری بات کرتے ہیں نا, ایک ماں ہونے کے ناطے میرا کیا دل کرتا ہے کہ میرے چار بچے ہیں, میرے چار بچے میری آنکھوں کے سامنے رہے, پھر بچوں میں بھی دو بیٹے ہیں تو دو بیٹی ہیں, میرا کیا دل کرتا ہے میں اپنے بیٹوں کو روز دیکھوں, صبح بھی کام پہ جانے سے پہلے میرے بچے مجھے مل کے جائیں, سارا دن میں ان کے لیے دعائیں کرتی رہوں, جب شام کو میرے بچے آئیں مجھے پتہ ہے وہ تھکے ہارے ہوں گے تو میرا دل کرے گا کہ وہ میرے پاس بیٹھیں, اور اگر میرے میں ہمت ہے, طاقت ہے, تو میرا دل کرے گا اپنے بچے کے لیے ذرا میں اپنے ہاتھ سے آج ایک روٹی نہ بنا دوں, صبح اگر میں ہمت میں ہوں تو میرا دل کرے گا میں اپنے بچے کو اپنے ہاتھ سے پراٹھا اور آملیٹ بنا کے دوں. دل کرتا ہے ماؤں کا کہ نہیں, جتنی بھی عورتیں بیٹھی ہیں, 10 نوکروں گھر میں اور بیوی کتنی بھی کیئر کرنے والی ہو, ماں ہونے کے ناطے میرا دل کرتا ہے میرا بچہ میرے ہاتھ کی روٹی کھائے. اور عموماً ہمارے کلچر میں 20 سے 25 سال کی عمر کے لڑکے کی شادی ہوتی ہے, 20 میں ہو جائے تو لوگ کہتے ہیں بڑی جلدی ہو گئی, 25 میں ہو جائے تو خیریت ہے, 25 سے اوپر چلے جائے تو ذرا گڑبڑ ہو جاتی ہے. اچھا अब एक औरत जिसने अपने बच्चे को 20 साल तक रोज सुबह उठ के नाश्ता कराया, खाना खिलाया पकाया, उसके कपड़े धोए हैं या धुलवाए हैं, जो भी है, अब वो बच्चा हाल शादी होती है उसकी, शादी का एक हफ्ता गुजर गया, मेहमानों में भाग दौड़ में, अब नॉर्मल गेट बैक टू रूटीन। अब उस औरत का मैं अपने ऊपर लेती हूँ, मेरा क्या दिल करेगा कि मैं अपने बच्चे के लिए सुबह उठ के नाश्ता बनाऊँ? ठीक है, अच्छा, अब मैं भी सिर्फ आपको सास होने के नाते फीलिंग दे रही हूँ ना, या माँ होने के नाते। अच्छा, इसके बाद क्या होगा कि माँ होने के नाते मेरा ये दिल किया, वापस आइए, एक यंग लड़की, आप बच्चियाँ हैं अपने घरों में, आपकी माएँ आपके लिए खिलाती हैं, पकाती हैं, ये करती हैं, वो करती हैं, साथ ही हमारी देसी माएँ कुछ ताने भी देती रहती हैं, अगले घर जाना है, मियाँ का ख्याल रखना, खिदमत करना, सोई ना रहना, सुबह 9 बजे तक बिस्तर ना तोड़ना, माएँ तो ज़रा बड़े जोश से कहती हैं, मैं तो ज़रा होश से कह रही हूँ। अब एक लड़की को फुल्ली डोज देकर हम भेजते हैं और फिर हमें पता होता है कि इस बच्ची ने जाना किधर है, ससुराल इकट्ठा है, वहाँ पहले से माशाल्लाह 3 बड़ी चाबुक और एक्स्ट्रा एक्स्ट्रा प्रोफेशनल्स बहुएँ मौजूद हैं, और इस बेचारे वो केले के छोटे से पौधे की तरह अपनी जगह बनानी है उन 3 केले के पौधों के अंदर। अब एक लड़की को यही कहकर भेजा, अब लेट्स सी, इमेजिन कीजिए, शादी का एक हफ्ता गुजर गया, सारे वो लाड़ चाव पहले फेरे और मुकलावे बुकलावे खत्म, अब सास को भी पता चल गया है घर में नया बंदा आ गया, और बहू को भी पता है कि मैं आ गई हूँ, ये क्या करेगी? इसकी माँ ने कहा था सुबह मियाँ के लिए नाश्ता बनाना, ये बेचारी सुबह उठेगी, मियाँ साहब काम पे जाने के लिए तैयार हो रहे हैं, तो वो कहती है अच्छा मैं आपका नाश्ता, ये किचन में आती है, हो सकता है इस माँ की एडवाइस पे अमल करते हुए ये 9 की बजाय 8 बजे नीचे आ गई, तो सास साहिबा जो 8:30 उठती थी, अब इन्होंने आके आटा गूंदा, बड़े प्यार से टूटी फूटी अच्छी बुरी जो रोटी बनाई, सास साहिबा उठी अपने वक्त पे, उनको आदत है अपने बेटे का नाश्ता बनाने की। अब जब वो आई तो किचन में एक कॉम्पिटेंट बंदा मौजूद है, कंप्यूटर बन गया। अब वो बहू क्या सोच रही है कि आज मैंने एक अच्छी बीवी होते हुए अपने मियाँ को अपने हाथ का पराठा खिलाना है। अच्छा, सास साहिबा क्या कहती हैं? पहली बात तो उनको लगा हैं ये कहाँ से आ गई, मैं अपने बेटे का बनाती थी। फिर दूसरी बात है कि देखा कि ये कर क्या रही है, तो जो सास पराठा बनाती थी वो पूरा गोल मटोल, अब वो बेचारी नई नई बहू जो बीवी बनी है उसने पराठा बनाया, वो पाकिस्तान का नक्शा नुकरे बनी। अब उसी दिन उस सास के दिल में क्या आना है, हाय मेरा बेचारा पुत्र, एथों कच्ची एथों पक्की, ये मोटी ये पतली, पहले तो उसको ये था कि मेरे हाथ की रोटी नहीं खाई, मैं बेटे की मोहब्बत की बात कर रही हूँ और अच्छी सास की बात कर रही हूँ, बुरी की नहीं कर रही। अब उसके दिल में क्या आएगा, अब मैं इसको मना नहीं करती, लेकिन साथ ही उसको अपने बेटे पे तरस आ जाएगा, उतनी देर में बेटा भी तैयार होकर आ गया। अब अम्मा पहले भी पास बैठती थी, अब भी बैठी, अब अम्मा को उस रोटी में 10 नक्श दिख रहे हैं, और वो बेचारी जिसने पहली दफा आज पराठा बनाया है वो प्राइड ऑफ परफॉर्मेंस का अवार्ड लेना चाह रही है, वो तो चाहती है ना कि जैसे अब्बा ने जली हुई रोटियां खा के भी कहा था पुत्र तेरे आधी रोटी का मजा ही बड़ा, तुम्हारी तो कच्ची भी पक्की और पक्की भी कच्ची है। यहां से वो गड़बड़ें शुरू होती हैं जिसके बाद ये सवाल उठता है, जॉइंट फैमिली सिस्टम जहमत है कि रहमत है? आज के इस दौर में अगर आप और मैं इस चीज को देखें तो एक सवाल जहनों में आता है कि मुश्तरका खानदान, यानी जिसको आप जॉइंट फैमिली सिस्टम कहते हैं, ये सही है कि नहीं? और हम अपने इर्द गिर्द रहते हुए इस चीज को फील कर रहे हैं कि आजकल इसको पसंद नहीं किया जा रहा, ऐसी है ना, रुझान कम हो रहा है, खानदानों के अंदर इस किस्म की बातें पेश करके लोग क्या सोचते हैं, बेटी उधर दो माजरत के साथ कि जिस लड़के का आगे पीछे कोई ना हो। हमारे यहाँ एक अच्छे रिश्ते की क्या दलील है, नंबर एक अकलौता, 6 बहनों का भाई, अच्छा गाड़ी भी हो, कोठी, लाखों का वारिस, लड़की कैसी पसंद करते हैं, इकलौती बहन, और पांचों ने उसको खूब अच्छा सा जहेज भी देना है। अच्छा, जब हम अनरियलिस्टिक किस्म की होप्स लेकर बैठ जाते हैं ना, तो नतीजा क्या होता है कि अब घर में आप जब 6 बहनों का भाई है, तो वो 6 बहनों के अरमान भी तो होंगे ना। और जिस औरत का 1 बेटा और 6 बेटियां, उसकी सारी उम्मीदें उसे एक बेटे और उस बहू से नहीं होंगी। रिश्तों की डोरियों में तनाव तब आता है। अब आप कहते हैं कि अकलौती बहू, आप क्या सोचकर गए या आपको भेजा गया कि तुम्हारे लाड देखने तुम्हारी सास ने? मिसाल है, एक औरत के 4 बेटे होते तो उसने 4 बहुओं के और 4 बेटों के लाड देखने थे ना। अब उसने 1 के देखने, लेकिन याद रखें जो 4 बहुओं को ताने देने थे उसने, तो वो भी तो 1 को ही देगी ना। 4 बहुओं ने मिलकर जो उसकी खिदमत करनी थी, वो भी तो 1 नहीं करनी है ना। 4 बहुएं होती तो हो सकता है कि हफ्ते में 2 दफा आपकी बेटी को खाना पकाना पड़ता, बाकी दिन उसकी छुट्टी होती। लेकिन जो 1 है वो मैके भी नहीं जा सकेगी कि अम्मा जी को खाना देना। समझ रहे ना? यानी हर चीज को खोलते बंद करते हुए देख लीजिए कि कोई चीज अपनी असल के एतबार से ना तो मुकम्मल अच्छी है ना बुरी है। अल्लाह सुबहान तआला ने जीने का हर अंदाज सिखाया। आपको वुजू में भी मसा करना भी सिखाया है, हाथ कैसे जाने हैं फिर वापस आने हैं, कानों का हिलाल कैसे करना है, पाँव में उंगलियों में उंगलियां देख देकर कैसे खुश किस्से को करना है, और नमाज सल्लु कमा रही तुम नहीं उसली। अल्लाह के नबी अल्लाह अकबर कहते, ये गुट पे गुट रखते देखते ना। वारी ना मनासिक ना, उम्र और हज के सारे मनासिक सिखाएं। इवन कहाँ से तेज भागना, अगर आपके इसी हॉल को मैं सफा मरवा वाले हॉल से रिलेट करूं तो मुझे लग ऐसा ही रहा है कुछ, अंदर सबज बत्तियां भी जल रही हैं छतों पे, है ना। यहां से आहिस्ता चलना है, वो सबज लाइटों से आगे तक में आपने तेज दौड़ना है और आगे से फिर आहिस्ता जाना है, है ना। तो क्या ये नामुमकिन है कि उसी इस्लाम ने आपको मुझे खानदानी जिंदगी के असूल ना सिखाए हो? मैंने जितना पढ़ा कि कुरान पाक ने जितना इंसानी मामलात पे, सोशल टाइज, माशरती रवाबित पे हमें गाइडलाइन दी, इतनी नमाज रोज़े हज पे नहीं दी। हदीस से मिल जाती हैं डिटेल्स नमाज की, रोज़े की, हज के मसाइल, फिक, तफहीमुस सुन्ना। कुरान पढ़ते हुए आपको बस एक बात समझ आती है, और वो क्या है? हकूकुल्लाह और हकूकुल इबाद में बैलेंस रखो। जब आप फैमिली सिस्टम की बात करते हैं तो मुश्तरका खानदानी निज़ाम मशरकी रिवायात का एक सबूत है, और इसकी मजबूती को रिवायात की मजबूती समझा जाता है। यानी मैं इसको अगर एक आसान जुमले में बोल दूं तो पुराने ज़माने में ख़ानदान से अलग रहना एक तरह से गुना समझा जाता था, और अलग रहने या अलहदगी के मुतालबे करने वाली बहू या बेटे को मुजरिम समझते थे। इस बात का कोई तसव्वुर भी नहीं था कि अलग रहकर भी इंसान खुश रह सकता है, या अलग रहकर भी इंसान अपने रिश्तेदारों से अच्छे ताल्लुकात रख सकता है। आप कह ले कि जब कोई बहू कहती थी ना, मैं वक्फ कर दो, वक्फ अलहदा नहीं वक्फ, तो कहते थे ये तो कतई रहमी करने वाली आ गई, ये मेरे बच्चों में पुआड़े ला लेगी, ये रिश्ते कटवाएगी, ये माँ बेटे में जुदाई डलवाएगी। यानी लहदगी का मतलब ही ताल्लुकात ख़त्म करना था। लेकिन जैसे जैसे मुआशरे ने तरक्की की, लोगों के ख्यालात और सोच तब्दील हुए, और लोगों ने अलहदा रहने को जायज़ और वक्त की ज़रूरत समझकर कबूल किया। अब ये तसव्वुर ख़त्म हो गया कि साथ जिएंगे साथ मरेंगे। अब ये सारी बातों को सामने रखते हुए ज़रा सा सोचिए, हम अभी किसी पे बात नहीं कर रहे, हम सिर्फ अपनी बात कर रहे हैं। आप देखिए कि आप अपने आप को आज पूरी मेरी टॉक के दौरान, आधी टॉक में एज अ पेरेंट सुनिए और आधी में आप एज अ बच्चे बहू बेटा समझिए। जब वालदैन अपनी औलाद को दिन रात एक एक करके पालते हैं, तो इनके जवान और वालदैन के बूढ़े होने के बाद उनके अपनी औलाद से उम्मीदें लग जाती हैं। ऐसे ही है ना, वो ये चाहते हैं कि जैसे उन्होंने अपने बच्चों को मोहब्बत से पाला है, इसी तरह बुढ़ापे में वो बच्चे भी अब माँ बाप को मोहब्बत से पालें। इसी को कहा था وَبِالْوَالِدَيْنِ إِحْسَانًا، ماں باپ کے ساتھ احسان کا رویہ اختیار کرو، کیونکہ رب ارحمہما کما ربیانی صغیرا۔ آپ اس دعا پہ غور کریں نا، آپ کو جوائنٹ فیملی سسٹم کا بڑا خوبصورت انداز سمجھ آ جائے گا۔ جس طرح ماں باپ نے بچپن پہ ہم میں رحم کیا تھا، اے اللہ اب تو بھی ان کے ساتھ رحم کر۔ اور یاد رکھیے کہ جب اولاد اور اولاد میں سے بھی بیٹے ماں باپ کے ساتھ رہتے ہیں تو ان کی زندگی آسودہ ہو جاتی ہے، نرمیوں کا شکار ہو جاتی ہے، بڑھاپا سہل ہو جاتا ہے۔ بعض دفعہ بڑھاپے میں والدین چڑچڑے ہو جاتے ہیں، ان کا رویہ بالکل بچوں جیسا ہو جاتا ہے۔ تو اللہ تعالیٰ نے اس پہ کیا کہا، فلا تقل لہما اوف اوف، ایسے سوچیے اوف، یہ اوف ہے نا، پھوک ہے، بلو۔ کسی نے کہا کہ تمہاری اوف سے ان کے دل کا چراغ بجھ جائے گا۔ اور حضرت علی رضی اللہ عنہ کہا کرتے تھے کہ اگر قرآن میں اوف سے بھی کوئی چھوٹا لفظ ہوتا تو اللہ سبحانہ تعالیٰ نے وہ کہنا طے تھا۔ یعنی اوف نہیں کہہ سکتے، حمزہ فا فا، دو فا ہیں، یعنی دو لفظ ہیں حروف تہجی کے، 28 و 29 لفظوں میں الف اور فا، بس۔ جب یہ نہیں کہہ سکتے تو پھر تن ہر ہما کی کہاں بات ہوگی، بادلوں کی طرح گرجنے کی کہاں بات ہوگی۔ جب ماں باپ کے سامنے اف نہ کیا جائے اور ان کے ساتھ محبت اور شفقت اور برداشت کا رویہ اختیار کیا جائے تو وہ جو چھوٹے چھوٹے پودے آپ کے بڑھ رہے ہیں نا، آپ کی گود کا، کوئی ٹنکی، کوئی پنکو، کوئی بچی، بچہ، فاطمہ، عائشہ، وہ دیکھ رہے ہیں کہ ابا اور اماں، دادی اور دادا کے سامنے صبر اور برداشت کرتے ہیں، تو یہ غیر مخصوص طریقے سے ان کی تربیت ہوتی ہے۔ میں اکثر سوچتی ہوں پیرنٹس کو بچوں کو لے کر ادھر سے ادھر جاتا دیکھ کر، چھوٹے سے بچے کو ماں لے کے جاتی ہے، میں کہیں تھی تو ان کی 2.5 سال کی بچی ہے لیکن دیکھنے میں وہ 1.5 سال کی لگتی ہے، چھوٹی سی ہے۔ ایون جب وہ باتیں کرتی ہے تو حیرت ہوتی ہے کہ یہ کیوں بول رہی ہے، یعنی اتنی چھوٹی بچی بول رہی ہے۔ تو میں نے دیکھا کہ اس کی ماں صبح اس کو کہیں چھوڑنے جا رہی ہے، پوچھا کدھر جا رہی ہے، کہنے لگی اس کو ڈے کیئر میں، اسکول چھوڑ رہے ہیں۔ اب میرے دل میں ایک دم آیا، میں نے کہ اتنی چھوٹی بچی کو، خیر پوچھا کدھر کیا، تو کوئی کسی نے پرائیویٹ نرسری بنائی ہوئی ہے، ادھر جاتی ہے، چھوڑنے بھی جانا اور پھر 2-2.5 گھنٹے بعد لینے بھی جانا۔ میں نے کہا فری ہے یا فیس؟ کہتی فیس دیتی ہوں۔ کتنی؟ 4,000 روپے۔ اچھا، لنچ، آنا جانا، 10,000 میں وہ بچی پڑھتی ہے، کیا سکھانے جاتے ہیں؟ 2.5 سال کی بچی اور بچہ گھر میں ماں اور باپ سے وہ سب کچھ سیکھ چکا ہوتا ہے جو باہر جا کر کوئی نہیں پتا کہ سیکھیں گے کہ نہیں۔ آپ کے بچے خاموش ایگزامینر ہوتے ہیں، آپ ایگزام دے رہے ہیں نا، غلط کر رہے ہیں کہ صحیح کر رہے ہیں، ایگزامینر نہیں بولتا۔ اسی حال میں اگر مثال ہے کہ امتحان سینٹر بن جائے تو بیچ میں 20-25 ٹیچر پھر رہے ہوں گے نا، وہ دیکھ رہے ہوتے ہیں آتے جاتے کہ آپ غلط لکھ رہے ہیں، بول نہیں سکتے۔ بچے ہمارے امتحان کے پرچے تو ہیں ہی، وہ ہمارے ایگزامینرس بھی ہیں۔ ماں باپ کے ساتھ جو رویہ ساس اور بہو اور بیٹے اور اس طرح ہوتا ہے نا، بچے دیکھ رہے ہوتے ہیں، اور بچے اپنے چھوٹے چھوٹے معصوم ذہنوں میں کچی پینسلوں سے یہ بات لکھ رہے ہوتے ہیں کہ جو ابو دادی کے ساتھ کر رہے ہیں میں نے بھی کل اپنی ماں کے ساتھ کرنا ہے جب میں بڑا ہو جاؤں گا، اور امی جو دادی کے ساتھ کر رہی ہیں نا، میں نے بھی کل بڑے ہو کے یہی کرنا ہے جب میں ان کی جگہ پہ آ جاؤں گی۔ اب جب ماں باپ اپنے ماں باپ کے ساتھ اچھے ہوتے ہیں، ضرورت ہی نہیں کسی کو کچھ کہنے کی، اور اگر ادھر ہی غلط پیپر ہو رہا ہے تو آپ اس کو جا کے ساری دنیا کے اچھے سے اچھے اسکول میں داخل کر دیجئے، وہ کبھی بھی بات نہیں بنے گی۔ جس گھر میں 3 نسلیں رہیں، لکھ لیں یہ جملہ، اور سورہ قاف کی آیت سامنے کھول لیں، ربی اوزینی انشکر نعمتک اللتی انعمت علی ولی والدی، سورہ قاف میں بھی یہ آیت ہے، ایک اور بھی جگہ ہے۔ 40 سال کی عمر کا ایک مرد 2 نسلوں کو ساتھ لے کے چل رہا ہوتا ہے، اپنے ماں باپ، اور وہ 40 کا بچہ ہے تو ماں باپ 20-22 سال تو اوپر ہی ہوں گے نا، اگر وہ پہلا بچہ ہے نا تو پیرنٹس کی عمر اس وقت 60s میں ہوگی، اور اگر وہ آخری بچہ ہے نا تو پیرنٹس کی عمر اس وقت 70s+ میں ہوگی۔ और उधर से अपने बच्चे, कोई 2-4 साल का होगा, कोई 6 का, कोई 10 का हो चुका होगा, ठीक है, कोई 15-20 का, दो नस्लों को साथ लेके चल रहा होता है। जब एक घर में 3 नस्लें होंगी, ये जुमला मेरा अपने दिल पे हमेशा लिख लीजिए कि जब एक घर में 3 नस्लें मुख्तलिफ होंगी तो उस घर में सब्र और बर्दाश्त की इतनी गैर मखसूस किस्म की ट्रेनिंग हो जाएगी कि फिर जिंदगी के उतार चढ़ाव में, ऊंच नीच में, इंशाल्लाह ठहरा हो जाता है बंदे में। फिर उसको सब्र के मौजू पे सेमिनार नहीं अटेंड करना पड़ता, उसको बर्दाश्त नहीं, क्योंकि तकाजे फर्क है ना। देखिए ना, मैं यहां से वो मेन डोर तक जाऊं, 3 लोगों को इधर इकट्ठा हम इस स्टेज से भगवाएं, एक बूढ़ा 70s की सिस्टर हो, एक आप में से 30s की हो, और एक पीछे 5 साल का बच्चा हो, और आप सबको हम के 1, 2, 3, वो सामने मेन डोर तक क्या सारे इकट्ठे पहुंचेंगे? दादी तो बेचारी अभी पांव संभालती भी, हो सकता है मिडल पार्ट में ही हो, और आप माशाल्लाह उस डोर तक पहुंच गए, और वो जो 5-6 साल का जो भाग वाके हाँप के वो अगले पिलर पे रुक चुका होगा। बस ये है जिंदगी का हुसन। मुख्तलिफ एज के लोगों के तकाजे मुख्तलिफ, आरजुएं फर्क। छोटे बच्चे ने हर जगह रुकना है, ये भी चाहिए, ये भी चाहिए, ये भी चाहिए। बच्चों के साथ सफर कीजिए, प्यास, गाड़ी में बैठते ही उनको प्यास लग जाती है, और अगले स्टॉप में उनको छिछी आ जाता है, और उससे तीसरे स्टॉप में उनको भूख लग चुकी होती है। आप दरमियानी उम्र के, आप कहते हैं सुबह खा लिया बस शाम को, आपको कहीं नहीं रुकना, आप कहते हैं सीधा चलो लाहौर जाना, सीधा चलो, कोई स्टॉप नहीं लेना। अभी जो पहले बच्चों को भुगत के फारिग नहीं हुए तो अम्मा जी ने इशारा कर देना है वॉशरूम कितने आना। बच्चों से फारिग हो के एक स्टॉप लेकर आपने गाड़ी चलाई, थोड़ी देर बाद अम्मा जी को वॉशरूम की जरूरत पड़ गई, सफर कौन करेगा? आप करेंगे। आपके से एक छोटी उम्र है और एक बड़ी है। ये है वो खामोश ट्रेनिंग सेशन जो था, है, और जहां है उनका सोशल सेटअप बहुत मजबूत था। आज भी इस गए गुजरे दौर में इस्लाम को अगर आप देखें ना, पूरी दुनिया को आप घूम लीजिए, सबसे स्ट्रॉन्ग सोशल सेटअप, जैसे घर की फॉर्मेशन होती है ना दीवारों से, और शेंगलेर हैं, प्लस्तर होता है कि नहीं, पाकिस्तान में ईंटों से घर बनते हैं, अमेरिका में लकड़ी का घर बनता है, इसी तरह यूरोप में कुछ मिक्स करके 2-3 चीज़ों को बनाते हैं। आप देखेंगे इस वक्त भी इंडो पाक, इवन इसमें इंडियन कल्चर, हिंदू कल्चर, सिख कल्चर, इस्लाम, सिख और हिंदू, ये 3 डोमिनेंट आबादी वाले मुल्क हैं। आप देखेंगे आज इनकी फिल्मों को देख लें, अगर आप इनके करीब रहते हैं, इन सब का फैमिली बॉन्ड बहुत स्ट्रॉन्ग है। इसके बरक्स यूरोप तीर से नहीं, तलवार से नहीं, वेपन से नहीं, एटॉमिक एनर्जी से नहीं, वो अपने इस सोशल सेटअप के कोलैप्स, इसके गिरने से तबाह हो रहा है। हाल ये हो गया है कि लोग पहले शादी नहीं कर रहे, शादी हो जाए तो बच्चे नहीं पैदा करते, बच्चे हो जाए तो उनको खुद नहीं पास रखते, माँ बाप हैं उनके ओल्ड होम्स में, बच्चे हैं डे केयर्स में, अपने बच्चों को नहीं पालते हैं। दुनिया में एनिमल राइट्स की अलंबरदार एक औरत है, नाम लिखने की जरूरत नहीं है, जानवरों के हकूक पे वो बड़े बड़े जाकर मकाले पढ़ती, बड़े बड़े सेमिनार्स रखती। जब वो खुद प्रेग्नेंट हुई तो शी वॉज अपसेट, और उसके जो जुमले मेरे सामने गुजरे, वो कहती थी मुझे लगता है मेरे पेट में कोई जिन का बच्चा। फिर जब वो बच्चा पैदा हुआ, शी डिडंट कीप हिम विद हर, और उसको कहीं दूर भेज दिया, कह रही मैं इसकी शक्ल नहीं देखना चाहती। उसका दिल अपने बच्चे की मोहब्बत से बिल्कुल खाली था, जबकि कुत्ते बिल्लियों के हकूक के लिए वो मारा मारा फिरती है। आज लोग जानवरों के साथ ज्यादा वक्त गुजारते इंसानों के नहीं। अल्हम्दुलिल्लाह अल्लाह ने हमें जो कल्चर दिया है ना, इस्लाम के नाम पे भी सही, लेकिन कल्चर के नाम पे भी जॉइंट फैमिली सिस्टम हमारे मुआशरे में मशहूर है, मुतारिफ है। और आप देखेंगे कि والدین اور بچے جو ہیں ان کا جو معاملہ آپس میں ہوتا ہے نا دن بدن اب بدلتا جا رہا ہے. پہلے 6 بچے ہوتے تھے کم سے کم, 8 بھی تھے 10 بھی تھے, چھوٹا سا گھر ہوتا تھا رہ جاتے تھے. باپ کی کمائی مناسب سی تھی, کوئی کہہ لیجیے گورنمنٹ کے جاب کرنے والے, کوئی ٹیوٹر, کوئی کچھ. آج دن بدن ہمارا ٹیمپر لوز ہو رہا ہے. کل میں نے ایک منظر دیکھا, اتنی بڑی اسکرین ہے اور اس پہ کارٹون چل رہا ہے اور گھر کا ایک بچہ اس کی طرف منہ کر کے یوں ایسے ادھر اسکرین تھی اس کو دیکھ رہا. آپ پتا کہ دوسرا بچہ کیا کر رہا ہے؟ وہ نہیں اس کو دیکھ رہا, اس کے ہاتھ میں ماں یا نانی دادی کسی کا فون ہے تو وہ اس فون پہ کوئی اور کارٹون لگا کر اس طرف منہ کر کے جیسے ہم ادھر کروں تو اس میں سے دیکھ رہا ہے. اور دونوں تھوڑی تھوڑی بات چیخ رہے ہیں, اس کی آواز اونچی, وہ بھی فل آواز کرتا ہے کیونکہ دوسرے کی آ رہی ہے اور وہ بھی فل آواز کرنے کی کوشش میں, لیکن اس کے پاس فون ہے, اس کی آواز دبی ہوئی ہے, اس کی اونچی ہے. دونوں اس پہ ایک دوسرے کو برداشت نہیں کر پا رہے کہ تم یہ دیکھ رہے ہو تو میں یہ دیکھ رہا ہوں. اور ماں اور نانی دادی جو بھی پاس ہیں ان کی ضرورت نہیں ہے کہ دونوں اس کو بند کرا دیں یا ایک بند کرا دیں. آج ہمارا لائف سٹائل پورا چینج ہو رہا ہے, مداخلت برداشت نہیں ہو رہی, کسی ایک کی پسند ناپسند کا خیال نہیں رکھا جا رہا اور نتیجہ سٹریس. بے شمار والدین بڑھاپے میں اپنی اولاد کی دوری برداشت کرتے ہوئے نوکروں کے رحم و کرم پر زندگی گزارنے پہ مجبور ہے. کئی گھرانوں میں تو اب یہ تصور مٹتا جا رہا ہے کہ گھر میں بزرگ موجود ہوں اور آپ کے اپنے بچے ان کی خدمت کریں. یعنی ابھی جن گھروں میں جوائنٹ فیملی سسٹم پیرنٹس کے ساتھ ہے, میں بھی صرف پیرنٹ اور بچوں کی بات کر رہی ہوں, میں 2-3 بھائیوں اور بھابھیوں کا اکٹھا رہنے پہ بات نہیں کر رہی تاکہ آپ کو پہلے اس کی بیس سمجھا سکوں. پیرنٹس ساتھ رہتے بھی ہیں لیکن ان کی خدمت کے لیے ملازمین ہے. یہ دبانے والی, یہ تیل لگانے والی, یہ کپڑے دھونے والی, یہ کچن میں سے اس کے لیے روٹی بنا کر لانے والی, اپنا بچہ کدھر ہے؟ اپنی بچی کدھر ہے؟ یعنی ان میرڈ بچے آپ کے وہ کدھر ہیں؟ وہ تو بیچاری یونی میں گئی ہے, وہ تو اپنی جم میں گیا ہے. یعنی سگے پوتے پوتی انہی کو کہوں گی نا, باقی تو پھر نواسے نواسیاں تو ہمارے کلچر میں نہیں ہوتے, نانیاں تو اپنے گھروں میں ہوتی ہیں. یعنی آج جن گھروں میں دادا دادی ہیں بھی نا تو وہاں بھی یہ تھوڑا سا ایک پاڑ آ گیا کہ اپنے بچے ان کی خدمت نہیں کرتے, نوکر کرتے ہیں اور باپ ہے وہ ملازم رکھ دیتا ہے. 10-15-20 ہزار پہ ملازموں کا خرچہ آج کے دور میں, وہ کہتا ہے چلو مال لگا رہا ہوں, لیکن اپنے بچے نہیں کرتے, ٹائم نہیں دیتے. اکثر دادیاں جو گھر میں ہوتی ہیں وہ اپنے بچوں سے پیار کرتی ہیں تو آپ کو تو بچوں کے بچوں سے تو اور بھی پیار کرتی ہیں. پھر وہ گنتی ہیں اس کو میں نے کل سے نہیں دیکھا, مثال ہے اسلم, امجد, اصغر. اصغر کو میں نے کل سے نہیں دیکھا, امجد مجھے 2 دن سے نہیں دکھا, یہ اسلم کدھر ہے؟ اچھا وہ کہیں گیا ہوا مجھے تو پتہ ہی نہیں ہے. اور آپ 4 پوتیاں کر لیں, عائشہ, بشرا, خدیجہ اور سلمہ, کوئی بھی نام لے لیں. عائشہ کدھر ہے؟ وہ سو رہی ہے. وہ کدھر ہے؟ وہ اس کے پیپرز ہیں. وہ کدھر ہے؟ وہ تو اپنی سہیلی کے ساتھ لائبریری میں گئی ہے. یعنی ایک گھر ہے لیکن بچے خدمت نہیں کر رہے, نتیجہ کیا آپ کو بتا؟ بڑے دکھی بات ہے. یہ جو ہم کہتے ہیں نا خوشحال گھرانہ, ہیپی فیملی, 2 بچے اور ماں باپ, لکھیے وہ گھر کبھی خوشحال گھرانہ ہو ہی نہیں سکتا جس میں بزرگ نہیں ہوتا. اللہ کے نبی نے فرمایا تمہیں تمہارے کمزوروں کی وجہ سے رزق دیا جاتا ہے. آج سے اگر آپ کو کوئی بل بورڈ ایسا دکھے نا فیملی پلاننگ یا کچھ, تو اس پہ ریکویسٹ کیجئے کہ ادھر ایک بزرگ کی بھی چھوی بنا دیں. گھر کے بزرگ گھر کی چھاؤں ہوتے ہیں, دعاؤں کی پوٹلی ہوتے ہیں, خدمت کرنے والے کو جھولیاں بھر بھر کے دعائیں دیتے ہیں. آج ہمارے بچے ساتھ رہتے ہوئے بھی اپنے بزرگوں کی دعائیں لینے سے محروم ہیں. اس لیے پھر نصیب دیکھیے شادیاں ہو رہی ہیں نبھتی نہیں, پہلے رشتے نہیں ہوتے. آپ دیکھیے چھوٹی چھوٹی پوتیاں آگے پیچھے پھرتی تھیں دادیوں کے, دادی کی سہیلیوں نے آنا, انہوں نے دیکھنا چھوٹی سی بچی ہے دادی کے آگے ہے, پھر چائے لانی, گھر کی بچیاں چائے پانی رکھتی تھیں, جھٹ پٹ میں رشتے ہوتے تھے. فلاں کی 4 پوتیاں دیکھ لینا, मैं गई थी, उसने चाय पिलाई थी, बड़ी अच्छी थी, मज़े की थी, ये था वो था, ये देख लेना था ना ऐसा। अब ये सारी बातें जब हम करते हैं, बच्चियां अभी सर भी नहीं उठाती थी तो रिश्ते आते थे, होते थे कि नहीं? किसी को ये तो नहीं कहना पड़ता था। वो जैसे हमने रिसेंटली नॉर्वे में रिश्ते जोड़िए का एक प्रोजेक्ट लॉन्च किया ना, रिश्ते करवाने वाला जो जो होता है, तो उसमें एक बड़ी मज़े की बात किसी ने शेयर की थी कि किसी रोड के किनारे एक बड़ा सा वो साइन लिखा था, ज़रूरत बराए रिश्ता। एक लड़का MBA किया हुआ, खुश शक्ल, दराज का, इतनी तनख्वाह, गाड़ी भी है, ये है वो है, उसके लिए एक अच्छी लड़की दरकार है। तो किसी जगह आप तस्वर में लाए ना, इस हॉल से निकले तो बट सड़क पे किसी ने बोर्ड लगाया हो, तो किसी ने उसके नीचे एक जुमला लिख दिया, अगर ये इतना ही अच्छा होता तो इसके लिए ये ज़रूरत रिश्ता का इश्तहार लगाने की ज़रूरत नहीं थी, खुद ही हो जाते थे रिश्ते। यानी मैंने इसके आज बहुत सारे एंगल देने हैं आपको, मुझे पता है आप रोटियां शोटियां पका कर आई होंगी ताकि घर में लड़ाई ना हो जाए, हैं? लेकिन ये याद रखिए, जो बच्चे जॉइंट फैमिली सिस्टम में पलकर जवान होते थे या आज भी हो रहे हैं, नंबर एक उनकी तबीयत में ठहराओ, सब्र, बर्दाश्त, चौथी चीज़ हर किस्म के सूरत हाल का सामना करने की सलाहियत अकेले रहने वाले बच्चों से ज़्यादा हो जाती थी, टॉलरेंस बढ़ जाती थी। फिर साथ रहते हुए जब बच्चा इतने बड़ों में रहता था ना, तो मेंटली वो पीपल पर्सन बन जाता था। बचपन मुख्तलिफ किस्म के हालात का सामना करते गुजरता था। अब आपकी बेटी आपको देखती, अपने चचा चची के मामलात को देखती, घर में हो सकता है एक आधी फुफ्फो भी रूठ के आ चुकी हैं, लड़ाईशुदा फुफ्फो, अब उनकी भी कोई काउंसलिंग्स हो रही हैं, बातें हो रही, खामोश सी तरबियत हो जाती थी। इसलिए हमारी नानियाँ और दादियाँ और उसके बाद फिर सेकेंड जनरेशन हमारी माएँ, खालाएँ, फुफियाँ, चचियाँ, मुमानियाँ आज की इस दौर की बच्ची से ज़्यादा कामयाब ज़िंदगी गुजार गई। वो खुद खुश थीं कि नहीं, दूसरों को खुश रखती थी, वो खुद मुतमईन थीं कि नहीं, दूसरों को इत्मीनान देना चाहती थी, वो खुद खाती थी कि नहीं, दूसरे सारे घर को बल्कि टब्बर को खुला के सोती थी, गुजर जाती थी। आज की बच्ची में इन में से बहुत सारी चीज़ें नहीं हैं, पर उसकी वजह क्या है कि बचपन से ही बच्ची को आप एक बिल्कुल लड़के की नहज पे पालते हैं, पढ़ाई पढ़ाई पढ़ाई। घर में मेहमान आए हैं, बच्ची नज़र ही नहीं आ रही, उसके इम्तिहान है। घर में खुशी है गम है वो है ही नहीं, वो ट्यूशन पढ़ने गई है। चलिए भी आइए आज दर्स हो रहा है, चले नहीं, बच्ची तो स्कूल गई है। यानी आज हमने अपनी बच्चियों को भी कई हालात में इस तरीके से रखा कि साथ रहते हुए भी जॉइंट फैमिली सिस्टम की बातें कर रही हूँ, लेकिन आज हमारी बच्चियाँ फैमिली के वो सारे उतार चढ़ाव नहीं सीख पाती। नतीजा यह कि जब कल अपने घर जाएंगी तो वहाँ ससुराल बर्दाश्त नहीं होगा। एक जुमला लिखिए, अपने घर में चचा चची, ताया ताई, फुफ्फो दादी दादा, इनके बीच में जो बच्ची पूरी तरह ट्रेन होके जाती है ना, कल उसको अपने ससुराल में जाकर जहाँ अपनी सास ससुर, दो तीन कुंवारे देवर, दो तीन कुंवारी नंदे और एक दो शादीशुदा नंद और देवर जेठ आते जाते हैं, उनमें रहना कुछ मुश्किल नहीं लगता था।